भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। एकल कविता वाचनमा आज पनि हामी एक कविका साथ आएका छौं। हरेक हप्ता हामी एक कविका साथ आउँछौं र उहाँसँग कुराकानी गर्दै उहाँका कविताहरू सुन्छौं। हरेक शनिबार 9:30 बजेदेखि 10 बजेसम्म तपाईँ यो कार्यक्रम उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ। हामीले एकल कविता वाचनमा भर्खरै लेख्दै गर्नुभएका अथवा लेखेर स्थापित भएर धेरै संग्रह निकालिसक्नुभएका सबै किसिमका कविहरूलाई ल्याउँछौँ। कहिले छन्दका कविता वाचन गर्ने कविहरू आउनुहुन्छ भने कहिले गैर छन्दका कविहरू हामीसँग हुनुहुन्छ र विभिन्न कविताहरू सुनाउनुहुन्छ। शनिबारको साँझ हामी सबैले कविता सुनेर रमाइलो गर्छौँ उज्यालो 90 नेटवर्कबाट। आजको कार्यक्रममा मसँग हुनुहुन्छ कवि उद्धव नेउपाने। इलाम चुलाचुली उहाँको घर अहिले काठमाडौँ रहँदै आउनुभएको छ। उहाँ काठमाडौँमा रहनुको पछाडि पनि एउटा उद्देश्य राख्नु भएको छ, त्यो बताउनुहुन्छ यस कार्यक्रममै। उहाँ साहित्यिक सिलसिलामै हुनुहुन्छ काठमाडौँमा अहिले। उद्धवजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद।
तपाईँले सबभन्दा पहिला त साहित्यको कुन कुन विधामा कलम चलाउनुहुन्छ भन्यो भने काठमाडौँ बसेको कुरा पनि खुल्छ होला।
मेरो पहिलो त म कविता मन पराउँछु र कविता लेख्ने गर्छु। मेरो प्राय समयहरू कविता लेखन, त्यसदेखि पछाडि कथा। म कथा
जम्मा दुईवटा विधामा,
मेरो दुईवटा विधा छ,
कविता र कथा।
कथा गजल पनि मैले निकालिसकेको छु, भन्दा अगाडि मेरो गजल सङ्ग्रह प्रतिबिम्ब प्रकाशित भइसकेको छ।
कहाँबाट गर्नुभएको थियो त्यति बेला प्रकाशन?
दमकबाट प्रकाशित भएको।
अनि कति कपी निकाल्नु भएको थियो?
2500 कपी हो गजल सङ्ग्रह।
अनि बिक्री सबै भयो अथवा सकियो सबै?
कवि यति बिक्री भयो भनेर ठ्याक्कै मसँग गणितीय तथ्याङ्क त छैन,
तर पाठकहरूको हातमा पुगे।
मसँग अहिले 4-5 कपी बाँकी छ बजार गएको, म बाँकी त्यो बजार गएको बाइक।
भनेपछि त धेरैले पढ्नुभयो?
पढ्नुभयो, 2500-2500 साथीहरूले पढ्नुभयो।
कविता सङ्ग्रह चाहिँ निकाल्ने सोच छ कि छैन?
योभन्दा अगाडि मेरो कविता सङ्ग्रह आवेग प्रकाशित भएको थियो,
त्यो कविता सङ्ग्रह निस्कि पनि सकेको छ।
पहिलो 3000 र रिप्रिन्ट भएको थियो 1200।
ए, रिप्रिन्ट गरेर 1200 भने त 4200 कपी तपाईँले कविताकै किताब बेच्नुभयो?
कविताकै किताब बिक्री भइसकेको छ।
अब त्यो पुस्तक चाहिँ ल्याउनु भएको छैन आज?
मसँग डेरामा छ, यहाँ छैन।
भनेपछि
तिनै कविताहरू
त्यसैमा रहेको कविताहरू,
केही आवेगका कविताहरू छन्, कविता सङ्ग्रह आवेगका, र केही नयाँ कविताहरू छन्। म सबै खाले कविताहरू,
एउटा कविता सङ्ग्रह र एउटा गजल सङ्ग्रह प्रकाशित भइसकेको छ। अब एउटा कथा सङ्ग्रह प्रकाशित गर्ने सुरमा हुनुहुन्छ र मोटामोटी तपाईँले लेख्ने चाहिँ कविता र कथा गजल पनि लेख्नुहुन्छ?
मेरो इन्ट्रेस्ट चाहिँ कविता र कथा हो, र त्यो संयोग परिस्थितिले त्यो मसँग गजलहरू पनि जन्मिने गर्छन्।
ल, अब कविता पढ्न सुरु गरौँ।
मैले पहिलो कविता उठाएँ, मेरो पहिलो कविता छ को शीर्षक छ प्रमाण। बिम्ब खोज्ने हिँडेको कवि पहाडको चुचुरामा नपुग्दै गुराँसका थुङ्गाभरि आफै हराउँछ। बिम्ब खोज्ने हिँडेको कवि पहाडको चुचुरामा नपुग्दै गुराँसका थुङ्गाभरि आफै हराउँछ। एक हुल हुस्सुका लप्काहरूमा लुकेर जीवनको इतिहास र इतिहासमा जीवन खोज्छ पल्लो डाँडामा देखिने बस्तीहरूमा। सल्लाहको सुसाइमा नाच्ने पहाड देखेर ऊ आफै तल्लिन्छ वास्तविकतामा जीवनको रहस्य खोदल्न। उज्यालोका किरण खस्नु अगावै गाउँ बिर्जन्छ धरतीमा पसिनाको कुलो सिन्चाउन। बकारीमा मोती चुलिन्छ पौरखले बैँसालोहरू रोधी मारुनी र सोह्र ठिक्को। भन्ज्याङका चौताराहरूमा प्रेमको गीत गुनगुनाउँछन् उच्च शालीनताको सङ्गीतमा नाच्न। लेकालीहरू जीवनको सुसेला गाउँछन् बेसीमा सुमधुर झन्कार गुन्जन्छ सुन्दर सुन्दर कविता कुरल्ने गाउँमा। कापीमा सभ्यता लेखेर फर्केको कविले हमेसा तिनी दृश्यहरूको सपना बोकिरहेको छ सन्ततिहरू सामु प्रमाण पेश गर्न। पहिलो कविता सर,
हामीले कविता पढ्दाखेरि सामान्य बोलिरहेको बेलाको भन्दा अलिक चर्को बोल्छौँ, त्यो चलन हो कि त्यो गर्नै पर्छ?
कविता चाहिँ त्यो
पाठ गर्दाखेरि
कविता पाठ गर्दाखेरि कविताको सौन्दर्य झल्काउनका लागि कसरी वाचन गर्दाखेरि कविताको सौन्दर्य झल्किने गर्छ, कविहरूले आफ्ना कवितालाई त्यसरी प्रस्तुत गर्ने गर्छन्, मैले पनि त्यही सिकेको हुनुपर्छ सायद।
तपाईँ इलामतिरका साहित्यिक सभा समारोहहरूमा पुग्नुहुन्छ, यसरी कविता सुनाउनुहुन्छ?
इलामको चुलाचुली भौगोलिक हिसाबले अत्यन्तै विकट गाविस हो, जहाँ चाहिँ चुलाचुली गाविसदेखि झापाको दमक बिर्तामोठ हुँदै बिर्तामोठको चारालीबाट इलाम गइन्छ, 70-80 किलोमिटर टाढा छ चारालीदेखि पनि। र हामी इलामको कार्यक्रममा बिरलै मात्रै जान्छौँ, हाम्रो साहित्यिक कार्यक्रमको उपस्थिति भनेको दमक इटरी बिर्तामोठसम्म हुने गर्छ।
इलामपट्टिभन्दा उतापट्टि आउन सजिलो,
हाम्रो झापा र मोरङ सुनसरीसँग चुलाचुलीको सम्बन्ध साहित्यिक गतिविधिमा संलग्नता बेसी हुने गर्छ।
त्यसपछि तपाईँ त्यो क्षेत्रहरूमा भएको कार्यक्रममा चाहिँ पुग्नुहुन्छ?
म प्राय पुग्ने गर्छु।
सुनाउनुहुन्छ कविता?
सुनाउँछु गएर।
कस्तो प्रतिक्रिया पाउनुहुन्छ नि?
मैले कवितामा विशेष गरेर कवि कृष्णभूषण बल हुनुहुन्थ्यो जति बेला, उहाँले चाहिँ कविता सङ्ग्रह निकाल्नका लागि अलिक धेरै अभिप्रेरणा दिनुभयो र उहाँकै सहयोगमा मेरो कविता सङ्ग्रह आवेग प्रकाशन भएको थियो।
अब कुन कविता सुनाउनुहुन्छ अर्को?
मेरो दोस्रो कविता छ समावेशी नसल।
समावेशी नसल,
समावेशी नसल। मैले दोस्रो कविताका हरफहरू उठाएँ। अत जरुर उठ्नुपर्छ मथिङ्गलका काप कापमा, ताकि होस् फर्कियोस् चेतको, उन्न दिनुपर्छ जुनकिरीलाई पनि, नपुगेको चेत पुर्याउने नै छ दिप दिप भए पनि, उज्यालो देख्नबाट सहरले छेलेको पर बस्तीसम्म, फैलिनु नै छ खबर सनसनी सीमा पारी बेचेको पसिनाले, किन्नेहरूले नै चुल्याउनेछन् स्वार्थको साम्राज्य, हाम्रै पसिनाको एनर्जीले हामीलाई नै दाइरहन्छन् भन्ने पनि, अत उद्वेलना पुर्याउन पनि त्यति नै हतार छ, खाडीमा जोतिँदै गरेका मनहरूमा घामलाई आफ्नै आँगनमा ओह्रालेर बिस्कुन सुकाउन, आङमा न्यानो ताप्न र झ्यालभित्र छिराउन सकिन्छ भन्ने खबर, अत सपना नानी बाबुहरूको आँखामा मुस्कुराउने छ आफ्नै सन्तानसँगको आनन्दमा रमाउन, हरदम नानीहरूको ओठमा झुन्डिने छ हाँसो खाडीको मरुभूमिमा तो देखिँदैन भन्ने खबर, प्रत्येक बिहान देशी माटोमा उभिएर गुलाफ रानीले अङ्गालोमा चुम्ने छिन् भेडा धपाउँदै नागीतिर घाम लखेट्न जानेलाई, ढेँडो उरालेर सिस्नुमा नुन हाल्न पर्खिने छिन् भेडो बेचेर त्यही भेडालाई नुन बोकाई ल्याउँदासम्म, अत जरुर लेखाउनुपर्छ यी पार्टीहरूका घोषणा पत्रमा पनि, लेलेप जलजलेर नुन थलातिर रोपेको पसिना अवश्य दोबार्न तेबार्न र चौबार्न सकिन्छ भन्ने खबर, अत ओकल्नु नै छ यो कविले पनि ती बिम्बहरू कल्पनाको मानचित्रमा, अलैँची गोडिरहँदा होस् वा चियाका मुना टिपिरहँदा, आफ्नैले तङ्बा र टिमुरको अचार बोकेर आफैतिर आइरहेकी हुनेछिन् उसुका लप्काहरूमा छेलिँदै, अनुहार हेरेर तिस्ना मेट्ने हतारमा हातगोडाका जुकाहरू टिपेर ढुङ्गाले किच्याउँदै गरेको होस् ऊ जीवनका बाँकी दुःखहरू किच्याउने अनुभूतिमा, प्रतिउत्तरमा झिम्काइदिउन् उनले आँखा ओ त्यति बेला मुस्कुराउनेछ सोल्टिनी रानीका दौतरीसँग सुन्तले पाखा पखेरा पारिका खन्यौ डाँडाहरू पनि, त्यो क्षणमा भुल्नेछ बेसी खनेर फर्केको च्याङ्बाले पनि खाडी ओर्लने सपना, अर्ग्यानिक चिराइतो र तितेपातीमा फुलाउनेछ आसिङ पार्टीकी डोल्मालाई ढुङ्गेल गाउँको प्रसादले, कुश र टोटलाको उत्तराधुनिक खेती चिम्सिएको गैरी र उठेको नाकेडाँडीबाट अत फल्ने नै छ समावेशी नसल। धन्यवाद।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
एकल कविता वाचनमा आज हामीसँग कवि उद्धव न्यौपाने हुनुहुन्छ। इलाम चुलाचुली उहाँको घर अहिले काठमाडौँमा रहँदै आउनुभएको छ अस्थायी समयको लागि, र हामी उहाँसँग कुराकानी गरिरहे उहाँका कविताहरू सुनिरहेका छौँ। अब निकै रमाइलो कविता सुनाउनु भयो तपाईँले, त्यताको क्षेत्रको सबै नाम पनि ठाउँको नामहरू पनि आउने गरी होइन, एकाइ एकाइहरू समेत आउने गरी सुनाउनु भयो, निकै सुन्दर कविता थियो। अर्को कुन सुनाउनुहुन्छ अब?
म अर्को मेरो कविताको शीर्षक छ याद याद बलजिन्दा तिम्रो। मैले यो याद बलजिन्दा तिम्रो शीर्षकको कविता,
यो पनि तपाईँको सङ्ग्रहमै छ?
यो नयाँ कविता हो, म अहिले जति पनि कविता भन्दैछु नयाँ कविता भनेर राखेको छु। ल मैले कविताका हरफहरू उठाएँ। ओ सङ्गिनी प्रत्येक दिनसँगै बित्ने गर्थ्यो र पनि अर्को नयाँ दिन समीप खोज्थ्यो अँगालिन, भन्न पो सकेनौ त सँगै भएर पनि खोल्न पो सकेनौ त। लाज शर्माएर भाग्ने अवसर कहाँ दिन भ्यायौँ र हामीले, झ्यालबाट चोर्थे माधुर्यता प्रति उत्तरमा हेर्न टल्काउँथ्यौ, निहाल्थेँ चञ्चल चालहरू छम छम चुरा पाउजु बजाउँथ्यौ, म बुझे जे गर्थेँ सायद त्यति बेला तिमी परेली झिम्काउँथ्यौ, औसतमा जीवनको अधिकतम आनन्द त्यहीँ पो छोडी आयौँ कि हामीले। अँ त काबेलीमा धेरै पानी बगिसक्यो, मसँग केवल फुस्रा सम्झना मात्र बाँकी छन्, हामीले ओडारेमा बिछ्याएका पत्कर र सेउलाहरू भेलबाडीले बगायो होला सायद, याद बल्झिरहन्छ बेसमरी, कुनै बाटो छ फर्केर उही ठाउँ पुग्ने, म सोच्ने गर्छु स्मृति पटलमा। खाडीको तातोमा जोतिँदा घाम त ढाडकै छेउमा आइपुग्छ, तिम्रो सम्झनाको तस्बिर बोक्ने छाती फुटलाझिँ गरी बत बत पोल्छ, कति बगाइरहँ म मूल्यविहीन पसिनाको तमोर, अब त फर्क भन न प्रिय, अब त फर्क भन न प्रिय, बाकस चढी आउनुभन्दा गुलाब बोकी आउँ कि भन्ने लाग्या। धन्यवाद।
तपाईँले यहाँ पुगेपछि पाना पल्टाउनु भयो, त्यसपछि त्यो कविताको अंश रहेनछ, अनि आफै मिलाएर भन्नुभयो कि तपाईँलाई याद थियो कि के?
मलाई याद थियो, यो कविता कण्ठस्थ छ, विशेष गरी कार्यक्रममा याद बल्झिँदा तिम्रो, कवि मनु मन्जिल सरले यो कविता
तारिफ गर्नुहुन्छ,
तारिफ गर्नुहुन्छ।
भनेपछि तपाईँ यता पूर्वको छेउसम्म आइपुग्नुहुन्छ कविताको कार्यक्रमको लागि, मनु मन्जिलहरू बस्ने ठाउँसम्म आइसक्नुहुन्छ।
म उहाँको रातमा बस्ने गरी पनि आउँछौँ, घरमा रात बस्दै गरी पनि आइपुग्छ।
ए आउने जाने गरिरहनुहुन्छ। कविता मैले अब यही प्रसङ्ग जोड्न खोजेको, तपाईँले कविता चाहिँ कोसँग सिक्नुभयो सुरुमा, अथवा कस कसको सङ्गतले तपाईँलाई कवितामा निखार आफ्नो आयो जस्तो लाग्छ?
ल सर, मैले कविता सिकेको भन्दा पनि कविता म त्यत्तिकै लेख्ने गर्थेँ, विशेष गरेर त्यो खाली समयमा, स्कुलदेखि पछाडिका खाली समयमा म कविता लेख्ने गर्थेँ, र मेरो कविताको एकामुष्ट अब चाहिँ यो डायरी भरियो कि अर्को पनि डायरी भर्न पा, फेरि अर्को पनि डायरी भर्न पा भनेर धेरै कविताहरू, पहिले डायरी भरिन्छ कविताको, कपीहरूमा धेरै कविता हुन्छन् भन्ने मेरो बुझाइ थियो, कविता चाहिँ अधिकतम धेर लेखिनुपर्छ भन्ने, र पछि म कविता सङ्ग्रह निकाल्नको लागि कवि मनु मन्जिल सरभट्टामा कविताहरू लिएर आएँ, उहाँले चाहिँ कविता पल्टाउँदै भन्नुभयो, मेरा 250 कविताबाट 5 मात्रै कविता छान्नुभयो कि, अनि कविताको बारेमा उहाँले बुझाउनुभयो, जीवनमा जीवनभरिमा तिमीले 10 कविता लेख्यौ भने पनि पुग्छ, र जीवनभरिमा एउटा मात्रै त्यस्तो कविता लेख्यौ भने पनि पुग्छ, र कविता वास्तवमा कविता हुनुपर्छ, र कविता धेरै लेखेर कविता हुँदैन भन्ने कुरा त्यति बेला बुझाउनुभयो, त्यसदेखि पछाडि फेरि मेरो कविताको लेखनमा पुरै परिवर्तन आयो।
त्यो 250 कविताबाट उहाँले छानेर 5 निकालिदिइसकेपछि धेरै लेख्नु पर्दैन, थोरै लेखे पनि पुग्छ, दमदार लेखेपछि भन्ने सन्देश एउटा दिनुभयो। अर्को कुरो के सिकाउनु भयो त उहाँले तपाईँलाई त्यति बेला, कि तपाईँको लेख्ने फेरि मोडा नै परिवर्तन भयो, शैली नै फेरि हो?
मेरो त्यति बेला उहाँले केही हिन्दी कविताहरू केही नेपाली कविताहरू दिनुभयो, ती कविताहरू पढ्न पनि उहाँले अनुरोध गर्नुभएको थियो, त्यसदेखि पछाडि मेरो लेखन शैलीमा पुरै पातलियो, म पुरै पातलिएर लेख्न थालेँ।
के रहेनछ तपाईँको कवितामा पहिला, के रहेनछ पछि, के थप्नु भयो?
मेरो कवितामा जसरी कविता बिम्बमा जोड हुनुपर्थ्यो, कवितामा मेरो बिम्बमा जोड रहेनछ, मेरो कविता त खालि त्यति बेला वर्णन मात्रै गर्दो रहेछु, म शब्दको वर्णन त कविता नहुँदो रहेछ, कविता हुनका लागि बिम्बको जोड हुनुपर्दो रहेछ, वस्तुको अवस्थाको वर्णन जस्ताको तस्तै हुनुपर्दो रहेछ, त्यो बिम्बमा चित्रमा पढिरहँदाखेरि त्यहाँको वस्तुगत अवस्था चित्रमा झल्किनु पर्दो रहेछ, त्यो मात्रै कविता हुँदो रहेछ।
भनेपछि अब सिक्नेहरूलाई पनि त यो कुरो त
नितान्त जरुर छ, यो कुरा सिक्न त कवितामा बिम्बको चयन, कवितामा शब्दको चयन, कवितामा वस्तुगत अवस्थाको चित्र, कविले पढिरहँदाखेरि त्यो चित्र देखिनुपर्छ, कविले पहाड पढिरहँदाखेरि, कविले आफ्नो कवितामा पहाड पढिरहँदाखेरि पाठकको आँखामा पहाड आइपुग्नुपर्छ अगाडि, र त्यो अनि मात्रै त्यो कविता बन्छ मेरो बुझाइ।
अर्को कुनै कविता सुनाउनुहोस् त, अब कुन छ तपाईँसँग?
मेरो कविता छ हो राइटर बाजे, राइटर बाजेलाई प्रश्न छ कविताको शीर्षकमा, मैले कविताका पङ्क्तिहरू उठाएँ, अहो झाँक्री दाई कुल देवता साँची राखी अक्षता फालेर अभिषेक भएको म दौरू लिसोमा घुङरिङ खेलाएर धपाएको मसान कुकुर पुच्छ्रे गजोले ढ्याङ्ग्रो ठटाएर मूल बाटोमा भुत छेकेको रात भैरुङ जपेर जङ्गली बक्साउँदै बक्साउँदै आठने सगुनेला लगाएको धूप भाकल भाकेर संसारीको उधौली उभौलीमा गर्ने आराधना मुहान फोर पारे ठुलै अनिष्ट हुने जोखाना किन झाँक्री दाई अपवादमा पर्दै गए यी कुरा गनिएका भनिएका चुनिएका वैदाङहरू ओजा बिजुवा धामी धमन्तरीहरू नामोत फेदङ्बाहरू युग धान्दै धान्दै आइरहँदा यति बेला किन इतिहासका पानामा बास माग्न विवश छन् ती ढोल झ्याम्टा घाँड चम्मरहरू कसरी एकाएक म्युजियममा आइपुगे संस्कार संस्कृतिको विकल्प आविष्कारले परिपूर्ति गर्दै जान्छ हो राइटर बाजे धन्यवाद मेरो कविता
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
यसअघि हो राइटर बाजे भन्ने प्रश्न भएको कविता सुनाउनु भयो तपाईँले नै शीर्षकमै प्रश्न थियो हामी कविताका कुरा गर्दैछौँ उद्धव न्यौपानेसँग र कविता पनि सुन्दैछौँ कवि उद्धव न्यौपाने इलाम चुला चुलीका हुनुहुन्छ अर्को कविता कुन सुनाउने अब
म मृत्यु नै हो भनेर मैले कविता प्रस्तुत गरेँ ओखल बाहिर टाउको थियो म ढुक्क थिएँ आज ओखलभित्र टाउको छ ओखलभित्र टाउको भएपछि मुस्लीको के डर अहिले पनि ढुक्क छु सन्त्रास त भित्र खेलिरहन्छ पर्दा लगाइरहन्छु म डर मभन्दा अगाडि दगुर छ मलाई थाहा छ पर्दाले डर छिरेन भने छत्ता छुल्ल पोखिनेछ घुनको पुस्ता पनि त मकैदेखि मकैसम्म बाँचिरहेकै छ म मकै जाँतो घुमिरहेको छ अचानु जिएको जिन्दगी प्रार खुकुरीको थामेर मुसुक्क हाँस्ने पन्त मै हुँ म आफूलाई बुझाइरहन्छु छातीबाट पणय सागर देखाउनु हुँदैन भनेर फेरि गङ्गा ब्रह्मपुत्र कहाँ टुङ्गिनु मभित्र सागरले छुप्न थालेपछि धोका त फिक्का लाग्न थालेको छ डर लुकाउने घर पहिरोमै भएपछि म कहाँ भागी हिँडौँ विकल्पका अकरेहरू खोज्दै आखिरी डराउनेहरू मर्नबाट त डराएका हुन् म किन नबुझाउँ आफूलाई मान्छे हुनुको शाश्वत सत्य मृत्यु नै हो भनेर धन्यवाद
कविताको लेखनी र वाचनमा वाचनमा पनि दम भएन भने कविले लेखेको कविता त्यति प्रभावकारी रूपमा पठाउन सकिँदैन हो सुन्नेहरूमा कि कसरी राम्रो लेख्छ मात्र भन्ने पनि पुग्छ ऊ वाचन गर्न नजान्ने मान्छे छ भने पनि चल्छ
होइन कविता चाहिँ योभन्दा अगाडि हामी कविताको बारेमा एउटा होटलमा बसेर छलफल गरिराखेका थियौँ त्यति बेला हाम्रो पत्रिकामा प्रकाशन भएको कविता एकजना त्यहाँ चिया खान आउने साथीले तिनी हामीले कार्यक्रममा वाचन गर्ने कविता उनले पत्रिकामा सर पढे त्यो कविता उनले हाम्रो कविता ती पाठकले पत्रिकामा पढेको सुन्दाखेरि त्यहाँ कविताको मर्म उनले मारिदिए कि पढ्दाखेरि कविताको सौन्दर्य जसरी झल्किनु पर्थ्यो त्यो आएन त्यो हामी त्यो देखेर हामी सबै हाँसेको थियौँ क्या कविता चाहिँ वाचन शैलीमा मर्दो रहेछ भनेर
भनेपछि वाचन त एकदम ठुलो कुरो रहेछ नि त
कविताको लागि वाचन एउटा पक्ष हो त्यो जोरदार पक्ष हो
हामी एकल कविता वाचन सुनिरहेका छौँ आज हामीसँग इलाम चुला चुलेका कवि उद्धव न्यौपाने हुनुहुन्छ उहाँसँगको कविता सुन्दै छलफल पनि कविताबारे गरिरहेका छौँ यो क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण कार्यक्रम एकल कविता वाचनमा आज हामीसँग कवि उद्धव न्यौपाने हुनुहुन्छ। हामी कार्यक्रममा फेरि उहाँलाई स्वागत गर्छौँ। इलाम चुलाचुली उहाँको घर, उहाँले कविता लेख्न थाल्नुभएको निकै समय भइसक्यो, एउटा कविता सङ्ग्रह प्रकाशित छ, त्यसै गरी एउटा गजल सङ्ग्रह पनि प्रकाशित गरिसक्नु भएको छ र अब कथा सङ्ग्रह प्रकाशन गर्ने तर्खरमा छु भन्नुभएको छ।
हजुर, मेरो कथा सङ्ग्रह अनेक रहस्य जेठ वैशाख 12 गतेको भूकम्प पछाडि दमक आइपुग्नुभएका प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई लाई भेट्ने कार्यक्रम थियो हाम्रो। दमक आइपुग्दाखेरि मैले कथा सङ्ग्रह अनेक रहस्यको पाण्डुलिपि उहाँलाई थमाएको थिएँ। त्यति बेला डाक्टर साहबले भन्नुभएको थियो कथा राम्रो रहेछ भने प्रकाशन गर्ने संस्था भेटिन्छ भन्नुभएको थियो। त्यसदेखि पछाडि असारको पहिलो साता ओरिएन्टल पब्लिकेसनबाट फोन आयो, तपाईँ काठमाडौँ आउनु भनेर। म असार को 10 काठमाडौँ आइपुगेको थिएँ कथा सङ्ग्रह अनेक रहस्य प्रकाशनको लागि।
ए, तपाईँलाई प्रकाशकले आफै फोन गर्नुभयो?
हजुर।
र तपाईँ त्यो सिलसिलामा
मैले
पनि योभन्दा अगाडि राम्रोसँग बुझेको थिएन, अहिले रहस्य भन्नुहुन्छ मात्रै भनिरहेँ होइन, अब चाहिँ छर्लङ्गसँग बुझेँ। ठिकै छ, कहिले तपाईँको विमोचन हुन्छ नि पुस्तक चाहिँ?
मेरो यही भदौ 21-22 त्यो मिति फिक्स भएको छैन,
त्यो सकेर तपाईँ फर्किनुहुन्छ त्यसपछि?
मेरो कथा सङ्ग्रह विमोचन भइसकेपछि म फर्कन्छु।
तपाईँ अस्थायी समयको लागि?
अस्थायी समयको लागि मात्रै यहाँ रहन्छु।
अब हामी कविताको सिलसिलामा छौँ, कुराकानी मलाई अझै गर्न पनि मन छ, तर कवितालाई पनि फेरि मार पार्नु भएन। थोरै कविता वाचन भयो, अहिलेसम्म 4 वाचन भयो होइन, अब एउटा वाचन सुनौ, त्यसपछि फेरि कुरा गरौँला।
हजुर, मेरो कविताको शीर्षक छ जुन हेरेर। नयाँ मञ्चबाट प्रस्तुत हुँदैछ नाटक, नयाँ मञ्चबाट प्रस्तुत हुँदैछ नाटक, फरक चरित्रमा, पात्र नयाँ, परिवेश नयाँ, भिन्न विषयवस्तुमा। पर्दा उग्रेपछि जिउनु र भोग्नुको दृश्य सबै वास्तविकतामा, र त्यति नै विगतको सत्य, उति नै सत्यको विवरण, नितान्त फरक प्रस्तुति। पात्रको आगमन जुनतिर आँखा केन्द्रित, मौनतामा चुपचाप चमक झरे झैँ, अँध्यारो मुहारमा आँसुको अविरल वर्षा, उनको वियोगमा यो विवश जीवन, यही रीतले जिउन कति सकुँला र म प्रत्येक साँझहरूमा जुन हेरेर। हजुर, मेरो कविता।
यो कविताहरूका पनि के प्रकृति हुन्छन्? मैले त एकदमै नजान्ने शैलीमा, म आफू पनि जान्दिनँ, नजान्नेहरूका लागि प्रभावकारी रहोस् भन्ने सिलसिलामा यो कार्यक्रमलाई सञ्चालन गर्छु। अब कति अभ्यस्त जान्ने भइसक्नुभएका व्यक्तिहरू आउनुहुन्छ होइन, एडभान्स कुराहरू पनि गर्नुहुन्छ होला, बिगिनर्सको लागि चाहिँ बुझाउनु पऱ्यो भने के यसका प्रकृतिहरू हुन्छन् कविताहरूको? यो छन्द बिनाका कविताहरू पनि विभिन्न किसिमका हुन्छ नि त होइन?
हजुर, यो कविता चाहिँ छन्दरहित कवितामा त्यस्तो ठ्याक्कै यो विधा र यो विषयसँग भन्ने कुरामा सम्बन्धित हुँदैन, र कविले देखेको कुरा बिम्बमा शब्दमा सार्ने हो कविले, कविको काम त्यति मात्रै हो, त्यो कहिले सुन्दर हुन्छ र फरक ढङ्गको।
कस्ता बिम्ब उसले प्रस्तुत गर्न सक्योमा पनि उसको सफलताको कसौटी नाप्न सकिन्छ।
बिम्ब चाहिँ कविता नै जीवन हो, जीवनलाई बिम्बबाट टिप्न सक्यो भने कविता अत्यन्तै सुन्दर।
त्यही पटक्कै नबुझ्नेको लागि बिम्ब के हो भनेर बुझाउनु पऱ्यो भने चाहिँ कसरी बुझाउनु?
यो त अब बिम्बको शाब्दिक अर्थ त मैले पनि घोकेको छैन। बिम्ब चाहिँ त्यो दृश्य हुन्छ नि, दृश्यलाई चाहिँ शब्दको माध्यमबाट टिप्नुलाई चाहिँ बिम्ब भनेर एक खालको ती कविका व्याख्याकारहरूले जो समालोचकहरूले बुझाउने गरेका छन्, जुन चाहिँ कविहरूले चाहिँ बुझाएका छैनन्। र
तपाईँले अहिले भन्नुभएको थियो नि, होटेलमा हामी छलफल गरेर बसिरहेका थियौँ, हाम्रै कविता चाहिँ अकवि मान्छेले पढिदिनु भयो, पढ्दाखेरि चाहिँ एकदमै बिगारेर पढिदिनु भएको, भावै बिग्रेको महसुस गऱ्यौँ।
अनि त्यो चाहिँ के हो भने उहाँले पढ्दा चाहिँ त्यो कविता लय खुस्कियो कि
खुस्कियो त्यसको अवयवहरूलाई नबुझ्नु भएको हुनाले, अथवा साहित्यिक अभिव्यक्ति दिन नसक्नु भएको हुनाले बिगार्नु भएको हो, पढ्न नसक्नु भएको?
होइन, त्यो होइन, के हो भने उहाँले को त्यो शैली मात्र के मात्रै हो भने कविहरूले चाहिँ कवितालाई वाचनको शैलीद्वारा शैलीलाई व्यवस्थित गरेका छन् र कवितालाई व्यवस्थित गर्न खोजेका मात्रै हुन् कविहरूले। वास्तवमा आम पाठकहरूलाई लिने हो भने त ती होटलका साथी पनि एउटा आम पाठक हुन्, ती पनि एकजना प्रतिनिधि पात्र हुन् आम पाठकहरूमध्येबाट। तर उहाँहरूले चाहिँ कविता त्यसरी पढे पनि कविता चाहिँ भावमा बुझ्नुहुन्छ। कविता पाठकहरूले नेपाली पाठकहरूको अवस्था अहिले आएर चाहिँ भाव बुझ्न सक्ने अवस्था भइसकेको छ।
अब कुन सुनाउनुहुन्छ अर्को कविता, के शीर्षक छ?
मेरो कविताको शीर्षक छ प्रेमको अस्तित्व। जब साँझ पर्न सुरु हुन्छ तब सभ्यताका चाङहरू अट्टाई नअट्टाई बोतलहरूमा भरिन थाल्छन्। अर्धनङ्ग शालीनता बोकेको सहर नसाहरूको रेल चढेर अश्लील भाकाहरूमा जवान बिसाउने चौतारो खोज्न थाल्छ। पैसामा महत्वाकांक्षा साटेर रित्तो मन फर्कन्छ यौवन र फेरि साँझ सुरु हुन्छ बोतलहरू रित्तिने क्रममा। घाम डाँडाबाट ओह्रालो झरेपछि पोख्ने जति पोख्न थाल्छ रातले अँध्यारो। म सशरीर गन्तव्य हेरिँदै हुन्छु जुन हिँड्ने बाटोभरि बादल जुलुस लिएर दौडिरहन्छ। घडीको काँटामा उनिएर मैले पनि त पुग्नु नै छ बिसाउनीमा। गड्याङ गुडुङको कर्कसले क्षितिज सकस भएको महसुस गर्छ। जुन ताराहरूको विरुद्धमा बादलले आकाश कब्जा गरिसकेको छ हुनसक्छ यात्रामा मलाई एक्लै देखेर पनि। सधैँ बल्ने जुन क्रीले स्विच बटन अन गरेको छ, सधैँ बास्ने झ्याउकिरीका हुल मुनुताको व्रत साँधिरहेछन्। पर पर आफू हुनुको बाँसुरी बजिरहेछ, झन्कार थप्छ सारङ्गी। कतै जुनकिरी र झ्याउकिरीले पनि अस्तित्वको खोजीमा सभा चलाउँदै होलान्। बाघलाई गहिरो धरातालमा झारेर खरायोलाई सिंहासन पुर्याउने सपना पनि त अधुरै छ। पराजय र असफलताबाट अन्तिमपल्ट जित्न सभ्य बिहान भेट्ने यत्नमा भरिपूर्ण शालीनताको दृष्टान्त बाँड्दा जो कोही बटुवा चौतारोमा स्वतन्त्रताको घाम ताप्न सकोस्, किसानले बोतलमा दुध भर्न सकोस्, साँझ पर्नु अगावै सन्ततिले आँगन टेक्न आइपुगुन्, शिशु परिवर्तन भोग्नका निम्ति जब सभ्यताले चुलिन्छ सहर तब मात्र चोखिनेछ प्रेमको अस्तित्व।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
इलामका कवि उद्धव न्यौपानेको कविता सुन्दै हामी कुराकानीमा छौँ। तपाईँले कविता चाहिँ सङ्गत कति गर्नुहुँदो रहेछ, होइन, झापा बिर्ता मोड यता इटारीसम्म पनि आइपुग्नु कुरा बताउनु भयो, होइन, उहाँ चुलाचुलीदेखिबाट त्यसरी कार्यक्रमहरूमा आउँदाखेरि सुन्दाखेरि सुन्दा सुन्दै टक्क परेर आफू एकदम एकोरो भइरहने गरी कसैको कविताहरू छन् त्यस्तो, तपाईँ फ्यान हुनुभएको कविता, तपाईँले चाहिँ प्रशंसा गर्ने कविताहरूमा कसका कविताहरूमा तपाईँ टोलाउनुहुन्छ, एकदम टक्कसँग हल्लाखल्ल नगरिकन सुनेर पुरै त्यसमै ध्यानमग्न भएर बसौँ, ओहो मैले त्यस्तो लेख्न सकेँ जस्तो कति बेला लाग्छ?
मैले नयाँ कविताबाट त कविता त्यसरी सुनेको छैन। कृष्णभूषण बल, कवि कृष्णभूषण बलले कविता वाचन गरिरहँदाखेरि मलाई लाग्थ्यो कविता साँच्ची नै कविता उहाँ वाचन गर्नुहुन्थ्यो जति बेला स्टेजको अगाडि उभिएर हामीतिर फर्किरहेको हुनुहुन्थ्यो।
त्यति बेला चाहिँ तपाईँलाई टक्क परेर सुनिरहँ, मैले पनि त्यस्तो लेख्न सकौँ कि सकेँ भने जस्तो लाग्छ।
म चाहिँ कृष्णभूषण बल पाटो पछ्याउनु पर्छ भन्ने लाग्थ्यो मलाई।
अनि आफूले आफूलाई चाहिँ अब राम्रो कवि हुँदै गएँ भनेर नाप्ने कसोटी हुन्छ? यही मैले पुरभन्दा त यो कविता राम्रो पो लेखेँ भनेर नाप्ने कसोटी हुन्छ?
कविता अरूको हकमा त मलाई थाहा छैन, मेरो हकमा त कविता चाहिँ एउटा त्यो रहर, एक खालको उमङ्ग, एक खालको इच्छा, एक खालको त्यो वातावरणले त्यो साथीहरूसँगको उपस्थितिले क्रिएट गर्ने एउटा वातावरणमा पनि कविता जबरजस्ती लेखौँ लेखौँ हुन्छ। त्यति बेला लेखिएका कविताहरू कतिपय अवस्थामा कविता बन्न सक्दैनन्। वास्तवमा ती कवितै हुन् तर कविता बन्न सक्दैनन्। ती आफैबाट पनि अनुमोदित हुँदैनन् ती कविताहरू,
छान्नुपर्छ, होइन, छान्नुपर्छ, छानेर मनले यसलाई पास गर यसलाई फेल गर भन्छ,
फेल गर भन्नुपर्ने हुन्छ। र कविता छान्दाखेरि सुन्दर कविता छान्नुपर्ने हुन्छ र त्यस अर्थ मलाई कविता त्यस्तो लाग्छ, कविता राम्रा पनि आफैबाट लेखिन्छन् र केही राम्रा भन्न नसिकिने पनि आफैबाट कविता लेख्नुपर्छ र त्यो अवस्थामा कविता जन्मिराखेका हुन्छन्।
हुन्छ, अर्को सुनाउनुहोस् त अब।
हजुर, मेरो कविताको शीर्षक छ सुन्दर गुलाब श्रवण गर। यो कविता को शीर्षक सुन्दर गुलाब श्रवण गर। यो श्रवण गर भनेको सुन्नु हो, होइन, श्रवण गर्नु हो। मैले गुलाब कसरी श्रवण गर्ने भन्ने कुरा चाहिँ कविताबाट मात्रै म बुझाउँछु। सुन्दर गुलाब श्रवण गर कविता। एकांत रात मन पर्न थाल्यो एकांत रात मन पर्न थाल्यो त्यही एकांतमा हराए छु त्यहाँ मैले आफूलाई खोजे खोजिरहे पाउन सकिन पाए त मात्र जुन जुन टोलायो मतिर फर्केर म जुनतिर फर्केर मग्न मस्त भए देखेँ जब जुन उही मितिमा बिहोसिए चेतका ढोका झ्यालहरूमा आग्लो लमतन्न तेर्सियो पुग्नेबाट निष्काम बने म त्यहीँ घुमिरहे एक टुक्रा बादल क्षितिजलाई माथि राखेर आयो एक टुक्रा बादल क्षितिजलाई माथि छोडेर आयो जुन पुरिदियो बेदाग जुनको अस्तित्व मरेपछि अँध्यारो छामेर अनुभूत गरे पुनः मन्द मन्द रोशनीले ठम्यायो बादल बदलिएर रुजायो असिना बेसमरी झम्टियो आधी हुरीले तागतको प्रस्तुति गर्यो खुल्ला आकाश ओढिरहे रात उही गतिमा असिना पछि हट्यो निवस्र आङमा ताराहरूको राप तापे खोजिरहे छलेर अँध्यारो पाए सबै थोक तर केही पाइन गुमाए पल पल अनुभूति समेट्न उज्यालो दिएर रात लिन खोजे कानमा ठक्कर प्रार गर्दै रात उही बासिरहे झ्याउकिरी लिन प्रयास गरे क्षण क्षणमा अनुभव निष्पट शून्यतामा सुवास खोज्न बल्ल आँखाले अप्ठ्यारो चाखो मौका पारेर काँडाको बीचमा गुलाफ रोजे भमराहरू छिचोल्दै अगाडि पुगेर मध्यरातमा सुन्दर गुलाब टिपे हो अब म तिमीलाई प्रणय गर्छु सुन्दर गुलाब श्रवण गर धन्यवाद मेरो कविता
हामी अब लगभग कार्यक्रमको अन्तिम अन्तिम चरणमा आउँदैछौँ उद्धवजी तपाईँले बढीमा दुईवटा कविता वाचन गर्ने समय छ त्यही अनुसारले तपाईँले कवितालाई छुट्याउनु होला तपाईँको घर परिवारमा पनि कविता अथवा साहित्यिक अरू विधामा लाग्नुभएका कोही हुनुहुन्छ
मेरो घरमा आफन्तमा छिमेकमा त कोही पनि हुनुहुन्न त्यस्तो कविताको माहौलमा पुग्न एक त चुलाचुली गाविस त्यो अत्यन्तै दुर्गम जहाँ चाहिँ रत खोला छ
दुर्गम भनिरहनु भएको छ भौगोलिक हिसाबले दुर्गम हुनुसँग साहित्यलाई सरोकार गर्छ र
त्यो माहौल क्रिएट गर्ने सवालमा भौगोलिकताले सङ्गत कम हुन्छ र त्यो माहौलमा पुग्न
स्कुल छन् नि
स्कुल छ माविहरू छन्
पढ्छन् विद्यार्थी
विद्यार्थीहरू पढ्छन् हामी स्कुल व्यवस्थापन समिति भएर कहिले त्यहाँको अन्य सहयोगी भएर त्यहाँका कार्यक्रममा त्यहाँका समाजका कुराहरूमा पूर्ण रूपमा
तपाईँहरूले
भइरहेका हुन्छ
तपाईँहरूले पनि अब स्कुलमा स्कुल लेभलमा विद्यार्थीहरूलाई कविता सिक्न अथवा साहित्यको अरू अवसरहरू चाहिँ जुटाउने काममा पहल गरिरहनु भएको छ होला गर्नुपर्छ होला जस्तो पनि मलाई लाग्छ त्यो भयो भने कमसेकम हामी साहित्यका हिसाबले चाहिँ कतै पनि कुनै पनि क्षेत्रलाई दुर्गम बनाउनु नपरोस्
हामीले त्यो विशेष गरी दमकले आयोजना गर्छ दमक चुलाचुली राज्य भिन्न साहित्यिक रूपमा भिन्न भिन्दै संस्था भनिँदैन चुलाचुली र दमक त्यो नजिकको ठाउँ छ एउटा रत्ता खोला बिचमा छ बाँकी हामी कार्यक्रमको आयोजना दुई महिनामा कहिले महिनामा ती खाले कार्यक्रमहरू साहित्यिक कार्यक्रमहरू आयोजना गरिरहेका हुन्छौँ
ल फेरि कविता सुनाउँ त
मैले कविता वाचन गरेँ शान्ति शान्ति शान्तिलाई मेरो कविताको शीर्षक मैले भनिसकेँ शान्ति शान्ति शान्तिलाई मन परेकीले मन परेकीको प्रस्तावले प्रसन्न प्रेमी शिखर चुमेको आरोही नवजात शिशुको पहिलो आवाज आयोग पास गरेको परिसरदी युद्ध जितेको सिपाही साहुको ऋण तिर्न मुक्त क्षण खडेरीपछि पहिलो प्रसादले रुजेको किसान उल्लेखित खुसीका पल प्रत्येक मनहरूमा कसरी पुर्याउँ आफू हुनुमा जीवनको एउटै मात्र अन्वेषणबाट त्यो यन्त्र आविष्कार गर्नु छ मैले भोलि आउनु अघि औरात र तलिन भएको छु म प्राकृतिक पुञ्जका अनुपम दृश्य उदानमा फूल हाँसिरहेको सदाबहार झलल चम्किरहोस् हिमाल पनि यसरी नै हिँडिरहोस् हिउँबाट बगिआएको छङ छङ झरना ताराहरूलाई बिस्कुन लगाउन सक्ने नील समुद्रतिर पौडिरहन् माछाका हुल सलल तो देखेर जुनले रोशनी फिजाओस् रोशनीमै फक्रियोस् आँसुका मनज्ञ लहरहरू पनि पर्वतमा उदाउँदै गरे पर्वतमा घाम उदाउँदै गर्दा हुस्सु र कुहिरो पछि खुलोस् हरियो पहाड बसन्तमा पाउलिएको रुखको डालीमा हेराहेर गरून् एकजोड पेरमिल चराहरू पनि जीवनप्रतिको हेराई यही बुझाउँछु म आफूलाई म हरदम संसारका सुन्दर वस्तु खोजिरहेको छु त्यो सर्वत्र कलिएको पनि होस् संसारका आँखा निनिमेष त्यतातिर उपस्थित हुन् शालीन महिमाले पुकारेको भक्ति गुन्जियोस् दूरदराजका कानसम्म प्रत्येक मिरमिरेमा स्वतन्त्रताको झण्डा मुनि उभिएर नानीहरूले गाउन् त्यो गीत र संसारका कुनै धर्मले नरकोस् प्रेमबाट प्रेमले पुन्नबाट हृदयले रोज्नबाट शान्ति शान्ति शान्तिलाई मेरो कविता
तपाईँले यो कविता यात्रा हुन्छ नि आफ्नो,
हजुर,
त्यो सिलसिलामा चाहिँ असाध्य सम्झन लायक स्मरण योग्य क्षण अथवा तपाईँलाई एकदम मनमा रहिरहेको कुनै घटनाहरू अथवा छलफलहरू कुनै सम्झनुहुन्छ?
मलाई चाहिँ विशेष गरी मलाई ती विगतका साहित्यिक कार्यक्रमहरू प्राय जस्ताको तस्तै छन् मसँग स्मृतिमा, र साथीहरूसँगको भेट, साथीहरूसँग कुराकानी, र ती आदरणीय साहित्यकारहरू जो नेपाली साहित्यका दिग्गज व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूले चाहिँ हामीलाई साहित्यिक त्यो माहौलमा र साहित्यिक वेमा बाटोमा निरन्तर हिँड्नका निम्ति उहाँहरूले गर्नुभएको प्रेरणा।
यसरी सोधौँ न त, तपाईँलाई कविता, कथा र गजलमा पनि लाग्नु भएको रहेछ होइन, यो तिनवटा विधामा लागिरहँदाखेरि उपलब्धि के भयो जस्तो लाग्छ?
मैले साथीहरू पाएँ र यो साहित्य बुझ्ने मौका पाएँ, र विशेष गरी मैले साहित्यको इतिहास, साहित्यको वर्तमान र साहित्यको टोटल अवस्थालाई अध्ययन गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ भर्खर अनुभव हुन सुरु गरेको छ कि अध्ययन बाँकी रहेछ भन्ने कुरा चाहिँ सुरु भएको छ। यहाँ साहित्यमा आउँदाखेरि साहित्य पढ्नुपर्ने हुन्छ, साहित्य पढ्नका निम्ति ग्लोबल पढिन्छ,
त्यस्तो भइरहेछ तपाईँलाई उपलब्धिको रूपमा। हुन्छ, अब हामी कार्यक्रमको अन्तिममा एउटा कविता तपाईँको सुनेर त्यसपछि बिदा हुन्छौँ।
हवस्, म अन्तिम कविता चाहन्छु, मेरो यो आब्रुक देखाइ हिँड्छन् कविता शीर्षक छ, कविता छोटो भन्छ। समयले खासै डाँडा नागेको छैन, समयले खासै डाँडा नागेकै छैन, हजुरबाको आफ्नै शब्दमा प्रसारित वाक्यांश हो यो, कानको वरिपरि गुन्जिएको भान हुन्छ अझै, नेताको फक्कत फक्कत भाषण सुन्नुभन्दा कुकुर भएको सुन्न जान्छु, र उक्त आवाजले बाँदरहरू भाग्नेछन् र कानलाको सबै सबै मकै जोगिनेछ। विनम्रताका साथ सोधेको थिएँ किन नि हजुरबा, हजुरबाले अर्को वाक्यांश फेरि थाप्नुभयो, आजभोलि नेताले बोल्ने भाषणमा बाँसघारीमा कराउने रुप्पीको आवाजमा जति पनि दम छैन, बोलीको लयमा आदर्श फराकेर के गर्नु नाति, व्यवहारमा इजार खुस्काएर आब्रुक देखाइन्छन्। धन्यवाद,
बडा रमाइलो कविता सुनाउनु भयो अन्तिममा, र देशको समसामयिक अवस्थालाई, जुनसुकै बेलाको अवस्थालाई पनि यसले बोकिरहेको छ, बोलिरहेको छ। हुन्छ, हार्दिक धन्यवाद तपाईँलाई हाम्रो कार्यक्रममा आउनुभयो। तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि उद्धव नेउपानेलाई चिन्न खोज्नुभयो कसैले भने कसरी चिन्ने, कसरी भेट्ने?
म उद्धव नेउपाने, मेरो घर इलाम हो। अब म चाहिँ योभन्दा अगाडि पनि 2 वर्ष ताप्लेजुङ बसेको छु, र फेरि मेरो मोटामोटी 2 वर्षको समय ताप्लेजुङ को हाङदेवामा मेरो बसाइ हुँदैछ। म मेरो कविता के अरे उपन्यास हराएको के अरे उपन्यास हाङदेवा पहिरो जुन चाहिँ एकचोटि लेखिसकेको थिएँ र ओरिएन्टल पब्लिकेसनले फिर्ता गरेर रिपिट लेखेर आउनु भनेको छ, त्यसको लागि म 1 वर्षदेखि 2 वर्ष कति हुन्छ त्यहाँ बस्छु, र मेरो फोन नम्बर 98426-51278।
यो चाहिँ आउँदै गरेको कथा सङ्ग्रहभन्दा फरक कुरो हो त्यो उपन्यास चाहिँ,
मेरो फरक कुरा हो।
तपाईँलाई फेसबुकमा पनि भेट्न सकिन्छ, ट्विटर,
मेरो UDDAB उद्धव थोप्लो NEUPANE नेउपाने @gmail.com फेसबुकमा पनि भेटिन्छ, जिमेलमा पनि भेटिन्छ।
हस् त उद्धवजी, धेरै धेरै धन्यवाद तपाईँलाई।
हजुर, यहाँलाई पनि धन्यवाद, मलाई यहाँसम्म उज्यालो नेटवर्क चुलाचुली इलामको चुलाचुली जस्तो ठाउँदेखि यहाँसम्म
मलाई सुन्न मन लागेको छ। तपाईँ अस्थायी समयको लागि काठमाडौँ आइपुग्नु भएको, एकल कविता वाचन इलाममा बच्छ कि बच्दैन म पुरै जानकार छैन, तपाईँले कसरी थाहा पाउनुभयो कार्यक्रमको लागि र ताकेता गरेर आइपुग्नु भयो?
योभन्दा अगाडि काठमाडौँको बसाइमै हुनुपर्छ, 6-7 महिना अगाडि मैले कार्यक्रम सुने, 6 महिना पनि भएको छैन होला, 4 महिना कति भयो, त्यति बेला मैले के तामाङ लामा के बहिनीको एउटा
बिना थिङ तामाङको
कविता अन्तर्वार्ता सुनिरहेको थिएँ,
त्यसपछि फलो गर्नुभयो।
हजुर,
कवि उद्धव नेउपानेसँगको यी कुराकानी र उहाँका कविता वाचन सँगसँगै अब आजको लागि कार्यक्रम एकल कविता वाचनको समय सकिएको छ। प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे पनि बिदा चाहन्छौ। अर्को शनिबार अर्का कविका साथ उपस्थित हुने नै छौ। तबसम्मका लागि नमस्कार, शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।